أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين، أما بعد، إن الله لا يغير ما بقوم حتى يغيروا ما بأنفسهم. خداوند عالم کا ارشاد گرامی ہے کہ جب تک کوئی قوم خود آمادہ نہ ہو کسی تبدیلی کے لیے، کسی انقلاب کے لیے، کسی تغیر کے لیے، تو خداوند عالم خود بخود اس کی قوم کے اندر تغیر نہیں پیدا کرتا ہے جب تک قوم کے اندر آمادگی نہ ہو. اور ہم دیکھتے ہیں کہ جہاں جہاں لوگوں نے اس آمادگی کا اظہار کیا، اس کا مظاہرہ کیا، یقیناً انہوں نے کامیابیاں حاصل کی اور وہ کامیابیوں سے ہمکنار ہوئے ہیں. اس کی مثالیں ملتی ہیں. اور یہاں جو ملت تشیع ہیں، اس کی بدبختی یہ ہے کہ ہمیں جس طریقے سے اپنے رہنما، اپنے لیڈر، اپنے قائد کا احترام کرنا چاہیے تھا، جس طریقے سے ایسی قیادت کی حفاظت کرنی چاہیے تھی، وہ نہیں کی، جس کے نتیجے میں یہ جو آپ ایک مایوسی کی کیفیت دیکھتے ہیں قوم کے اندر، اس کی وجہ یہی ہے. کیونکہ شہید علامہ عارف حسین حسینی رحمۃ اللہ علیہ، خدا ان کے درجات کو بلند فرمائے، انہوں نے بڑی جد و جہد کی اور مختصر عرصے کے اندر انہوں نے یہ جد و جہد کی، جس کے نتیجے میں انہوں نے پوری ملت کو بیدار کیا تھا اور نوجوانوں کو اپنا گرویدہ بنا لیا تھا. جہاں کہیں ان کے بارے میں معلوم ہوتا تھا کہ وہ تشریف لا رہے ہیں یا تشریف لا چکے ہیں، تو وہاں نوجوان خود بہت پہنچ جاتے تھے. اگر یہ معلوم ہوتا جناب کہ وہ اسلام آباد سے آ رہے ہیں، تو نوجوان اپنے طور پر موٹر سائیکلوں پہ اور جناب دوستوں کے ساتھ پہنچ جاتے تھے ایئرپورٹ. ایک ایسا ولولہ اور جذبہ انہوں نے نوجوانوں میں پیدا کیا تھا اور نوجوانوں کو اپنا گرویدہ بنا لیا تھا کہ انہوں نے پورے پاکستان میں قوم کو بیدار کیا. اور شاید پاکستان کا کوئی ایسا حصہ ہو جہاں پر شہید نہ گئے ہوں. تو اس بیداری کے لیے یہ بھی ضروری ہے کہ خود قیادت بیدار ہوں، قیادت باخبر ہوں، قیادت جری ہوں، باصلاحیت ہوں، مصلحت پسند نہ ہوں. تو یہ ساری خوبیاں اس شہید کے اندر موجود تھیں کہ وہ باصلاحیت بھی تھے، بیدار بھی تھے، جری بھی تھے. تو ان کی شہادت کے بعد سے جو ایک بحران پیدا ہوا ہے اور یہ ملت آج تک اس بحران کے شکار ہیں، وہ مسئلہ آج تک حل نہیں ہوا جسے حل ہونا چاہیے. ابھی جو شہادتوں کا سلسلہ ہے، ظاہر ہے شہادت ویسے تو ہماری میراث ہیں اور اہل بیت علیہم السلام سے محبت کا نتیجہ ہی یہی ہے کہ اگر آپ نے اس در کا انتخاب کیا ہے تو اس در کے ساتھ ساتھ آپ نے شہادت کا انتخاب کیا ہے. کیونکہ یہ اس در کا عطیہ ہے شہادت. خود ائمہ معصومین علیہ السلام کو دیکھیں، ان کی زندگی کا ہم مطالعہ کرتے ہیں، دیکھتے ہیں، تو ان معصومین کو لوگوں نے نہیں بخشا ہے جو اللہ کے صالح بندے تھے، اللہ کے نمائندے تھے، معصوم ہادیان برحق تھے اللہ کے، ان کو معاف نہیں کیا ہے. تو یقیناً آج بھی اگر کوئی اس راستے پہ چلتا ہے اہل بیت علیہم السلام کے، کیونکہ ان کا راستہ یہی تھا جناب کہ عدل و انصاف کا معاشرہ قائم کریں، اللہ کی وحدانیت پر لوگوں کو جمع کریں کہ لوگ اللہ کو پہچانیں، اللہ کی عبادت کریں، اللہ ہی سے مدد مانگیں، اور جن ہستیوں کی طرف اللہ نے قرآن میں رہنمائی اور نشاندہی کی ہے انہیں ان سے وابستہ رہنا چاہیے تھا انسان کو. اسی مقصد کے لیے انبیاء علیہ السلام بھی آئے، اور سلسلہ نبوت کے ختم ہونے کے بعد ائمہ علیہ السلام بھی اسی مقصد کے تحت دنیا میں تشریف لاتے رہے، اور یہاں تک کہ حضرت امام زمانہ اجل اللہ فرجہ الشریف کا دور آیا، اور وہ ہمارے آخری امام تھے. جس طریقے سے نبوت کا سلسلہ حضرت پیغمبر خاتم صلی اللہ علیہ وآلہ وسلم پر ختم ہوا ہے، اسی طریقے سے امامت کا سلسلہ ختم ہوتا ہے حضرت امام زمانہ اجل اللہ فرجہ الشریف کے اوپر، اور اس سلسلے کو قیامت تک باقی رہنا ہے. لہٰذا اس امام کو بھی اللہ نے پردے میں اٹھا لیا، آج غیبت میں ہیں، محفوظ ہیں، مگر اسی لیے اٹھایا کہ ناب دشمنان اسلام سے ان کو بھی خوف تھا، وہ ان کو بھی معاف نہیں کرتے، ان کو شہید کرتے. تو جس طریقے سے ائمہ علیہ السلام شہید ہوتے رہے ہیں، انبیاء علیہ السلام شہید ہوتے رہے ہیں اللہ کے لیے، اللہ کے دین کے لیے، اللہ کے نظام کے لیے، تو جو بھی ان ذوات مقدسہ سے اپنے آپ کو وابستہ کرے گا ان کے ساتھ بھی یہی ہونا ہے جو ان کے ساتھ ہوا ہے. بہرحال ہم ان سے خوفزدہ نہیں ہیں، اور یہ ہمارے لیے سعادت ہے، اور مرنے کو تو انسان ویسے بھی مر جاتا ہے، جو بستر پہ مرتا ہے، ایکسیڈنٹ میں مرتا ہے، کسی اور حادثے کا شکار ہو جاتا ہے. آپ ان مرنے والوں کو دیکھیں، شاید ہو سکتا ہے ان کے رشتہ دار یاد کرتے ہوں، مگر قوم کو تو نہیں معلوم کہ کس کا انتقال ہوا ہے. مگر شہید کی جو موت ہے اس کی سعادت یہ ہے کہ نہ پوری ملت اس کے لیے بیدار رہتی ہے، ملت اس کو یاد رکھتی ہے، ملت اس کے لیے جمع ہو جاتی ہے. جبکہ آپ کسی اور جنازے میں اتنا اجتماع نہیں دیکھتے ہوں گے جتنا آپ شہید کے جنازے میں دیکھتے ہیں، تو یہ ایک سعادت ہے. اس سعادت سے ہمیں ہمکنار ہونے کے لیے ظاہر ہے اس راستے پر ہمیں گامزن رہنا ہے جو ائمہ علیہ السلام کا اور انبیاء علیہ السلام کا راستہ ہے. مگر یہاں جو ایک تسلسل سے ٹارگٹ کلنگ کا سلسلہ جاری ہے، یہ حکومت کی نااہلی کی وجہ سے ہیں، کیونکہ یہاں کوئی نظام نہیں ہے، یہاں کوئی عدالت نہیں ہے، یہاں کوئی انصاف کرنے والا نہیں ہے، یہاں کوئی ہاتھ دشمن کا روکنے والا نہیں ہے، یہاں پر دشمن کو، قاتل کو، دہشت گرد کو کوئی سزا دینے والا نہیں ہے. یعنی آج تک کسی قاتل کو سزا نہ ملنا خود اس بات کی دلیل ہے جناب کہ ہماری عدالتیں بھی بیکار ہیں، جن کے بارے میں ہم کہتے ہیں جناب کہ سو موٹو ایکشن لینا چاہیے. سو موٹو ایکشن لے کے کیا کیا ہے؟ چیف جسٹس صاحب نے وہ کتنے قاتل ہیں، کتنے دہشت گرد ہیں جن کو سزا دی ہے انہوں نے. آج تک کسی دہشت گرد کو، کسی قاتل کو سزا نہیں ملی. اس کا مطلب ہے کہ ہمارا نظام عدالت بھی فیل ہے. آپ کہتے ہیں کہ نہ عدالت آزاد ہیں، نہ عدالت آزاد ہے، نہ حکومت آزاد ہے، نہ ہماری فکر اور سوچ آزاد ہے، نہ ہمارے سیاستدان آزاد ہیں. یہ سب غلام ہیں استعمار کے، اور استعمار کے ایجنڈے پہ یہاں کام ہوتا ہے. اس کے لیے آپ کہہ سکتے ہیں جناب کہ ان کے اپنے بھی مفادات ہو سکتے ہیں، مگر یہ ہے کہ دشمن کے مفاد کو ہم زیادہ ترجیح دیتے ہیں بنسبت اپنے مفاد کے. ورنہ جو کچھ آج اس ملک میں ہو رہا ہے یہ ملک کی سلامتی کے لیے خطرناک ہیں، یہ پاکستانیوں کی سلامتی کے لیے ایک خطرناک سازش ہے کہ ملک کو اس سطح پر پہنچا دیا ہے کہ جناب آج کوئی شخص محفوظ نہیں ہے. اس میں فقط مسئلہ تشیع کا نہیں ہے، ٹھیک ہے تشیع کو زیادہ ٹارگٹ کیا جاتا ہے، مگر دہشت گرد تو دہشت گرد ہیں. آج شیعہ بھی محفوظ نہیں ہے، آج سنی بھی محفوظ نہیں ہے، دیوبندی محفوظ نہیں ہے، بریلوی محفوظ نہیں ہے، اہل حدیث محفوظ نہیں ہے. یہ سارے علماء اور شخصیات جو ہے وہ قتل ہوئے ہیں دہشت گردوں کے ہاتھوں، کیونکہ دہشت گرد یہ چاہتا ہے کہ ان کے ایجنڈے پر خاموش رہیں یا ان کا ساتھ دیں، اور جو بھی ان کا ساتھ نہیں دیتا ہے چاہے اس کا مسلک کوئی بھی ہو وہ ان کا دشمن ہے. کیونکہ ان کو ٹارگٹ دیا ہے دشمن نے، استعمار نے، امریکہ نے، یہودیوں نے، کیونکہ نا یہاں پر غیر مستحکم بنائیں گے تو پھر وہ اپنا ایجنڈا آگے لے کر چل سکتے ہیں. مثال کے طور پر آج آپ دیکھ رہے ہیں کہ شام کے خلاف کتنی کوششیں ہو رہی ہیں امریکہ کی طرف سے، اقوام متحدہ کی طرف سے، اس پر پابندی لگائیں، اس کو روکا جائے، اس کے اوپر اس کو تادیبی، اس کی کارروائی کی جائے اس کے خلاف. مگر اب رشیا اور چائنا نے بھی سمجھ لیا ہے کہ نا امریکہ اب تک ان کو استعمال کر کے اپنے مفادات حاصل کرتا رہا ہے، اب ان کو احساس ہوا ہے کہ نا یہ امریکہ آج بھی ہم کو استعمال کر کے اپنا فائدہ حاصل کرنا چاہتا ہے، لہذا انہوں نے ویٹو کیا، کامیاب نہیں ہوا. تو دشمن یہی کرتا ہے کہ اگر اس کو ایران کے خلاف کوئی کارروائی کرنی ہو یا کسی اور اسلامی ملک کے خلاف کارروائی کرنی ہو تو اس کے لیے وہ اس طریقے سے زمینہ بناتے ہیں کہ مسلمانوں کو لڑائیں، کہ کہیں شیعہ سنی کے نام سے لڑائیں، کہیں زبان کے نام سے لڑائیں، کہیں صوبائیت کے نام پہ لڑائیں، تاکہ یہ لڑیں اور یہ مصروف ہو جائیں تو پھر ہم اپنے ایجنڈے کو آگے بڑھائیں. مگر اب الحمدللہ مسلمانوں میں بیداری آئی ہے، آپ پوری دنیا میں اس چیز کا مشاہدہ کر رہے ہیں، چاہے وہ بحرین ہوں، چاہے وہ یمن ہوں، چاہے وہ مصر ہوں، چاہے وہ لیبیا ہوں، چاہے وہ تیونس ہوں، جہاں جہاں بھی انقلابات آئے ہیں اور جہاں انقلاب آ رہا ہے اس کو روکنے کی کوشش کی جا رہی ہے. بحرین میں جو کچھ ہو رہا ہے، یعنی کون لوگ ہیں جو اس بات سے واقف نہیں ہیں؟ سب واقف ہیں کہ کیا ہو رہا ہے، کون کر رہا ہے. صرف اسرائیل کو تحفظ دینے کے لیے بحرین کے شیعان حیدر کرار کے اوپر ظلم اور تشدد کیا جا رہا ہے کہ نا یہاں پر کوئی شیعہ حکومت قائم نہ ہو، کیونکہ اس وقت فلسطین کی حمایت کرنے والے کون ہیں؟ یا ایران ہیں یا حزب اللہ لبنان ہیں. اس کے علاوہ کون سا مسلم ملک ہے، کون سے مسلم حکومت ہے جو یہ کہہ سکتی ہے کہ نا آپ کی ہم فلسطین کی مدد کرتے ہیں؟ اگر یہ سارے مسلمان ان کی مدد کر رہے ہوتے تو جناب آج اسرائیل کی یہ ہمت نہ ہوتی کہ جناب وہ آئے دن فلسطینی مسلمانوں کا قتل عام کر رہا ہے، ان کو گھروں سے نکال کے بے گھر کر دیا ہے، بچے یتیم ہو رہے ہیں، عورتیں بیوہ ہو رہی ہیں. تو یہی صورتحال ہم اپنے ملک میں دیکھتے ہیں. یہاں بھی اسی لیے کوششیں ہوتی ہے کہ جناب دشمن اپنے ایجنڈے پہ آزادی سے کام کر سکے، اس کے لیے یہاں پر بے گناہ انسانوں کو قتل کرایا جاتا ہے، مسائل پیدا کیے جاتے ہیں. مگر ہمارے علماء کو چاہیے کہ وہ اتحاد کا مظاہرہ عملی طور پر کریں. اتحاد کی بات تو ہر کوئی کرتا ہے، اور ویسے واعتصموا بحبل اللہ جميعا ولا تفرقوا، قرآن کی اس آیت کی بھی ہر شخص تلاوت کرتا ہے، مگر تفرقوا کہتے ہیں مگر خود تفرقے میں پڑا ہوا ہے. جب تک اس تفرقے سے نہیں نکلیں گے، عملی طور پر آپ اتحاد کا مظاہرہ نہیں کریں گے، بیداری کا ثبوت نہیں دیں گے، یہ مسائل پیش آتے رہیں گے. ابھی عسکری رضا کی شہادت کے اوپر اتنا بڑا اجتماع ہوا، قوم میں بیداری ہے، یعنی آپ قوم کو الزام نہیں دے سکتے ہیں، یعنی آپ کی قوم پیچھے. اگر آگے چلنے والا صحیح ہو تو قوم بھرپور ساتھ دینے کے لیے تیار ہیں، کیونکہ تو ہم نے اس چیز کا خود عملی طور پر مشاہدہ کیا کہ رات بھر لوگ آتے رہے اور بڑے جوش اور جذبے کے ساتھ آتے رہے، رات بھر سردی کے باوجود شب داری کرتے رہے، ماتم داری کرتے رہے. یہ خود اس بات کی دلیل ہے کہ قوم میں بیداری موجود ہے، قوم چاہتی ہے کہ کچھ کریں، کچھ ہوں. مگر یہ ہے کہ اب ایسی قیادت، بس دعا کریں کہ اللہ کوئی ایسی قیادت نصیب کریں اس قوم کو جیسے شہید علامہ عارف حسین حسینی تھے، یا جیسے آج سید حسن نصر اللہ ہیں، خدا ان کی حفاظت فرمائے، یا خود رہبر معظم ہیں. اس طریقے سے خدا بند عالم کی بارگاہ میں دعا کریں کہ نہ ملت تشیع پاکستان کا مسئلہ اس طریقے سے حل ہو، کیونکہ ایسی قیادت خدا بند عالم اس قوم کو فراہم کریں کہ وہ اس قوم کو آگے لے کر چلیں، اس قوم میں مزید بیداری پیدا کریں، قوم کے مسائل اور مشکلات کو حل کریں. ورنہ دشمنان اسلام اپنے ایجنڈے پہ یہ لوگ کام کر رہے ہیں، اور ہمارے एजेंसियां भी हैं, हम कह सकते हैं एजेंसियां हैं, हुकूमत हैं, हुकूमत के अंदर बैठे हुए लोग हैं, सियासतदान हैं, इनमें से अक्सर लोग इन दहशतगर्दों के सरपरस्त हैं, इनके हामी हैं, इनके हम ख्याल हैं। वरना किसी एक दहशतगर्द को भी सज़ा न मिलना, ये इंसान के लिए एक लम्हा फिक्रिया है कि ना इतने कत्ल करने वाले लोग, जो कहता है कि हमने कत्ल किया है, हम फिर कत्ल करेंगे, फिर उनको छोड़ दिया जाता है, तो जाहिर इनके पीछे कोई कुव्वत है, कोई ताकत है, कोई गैबी हाथ इस किस्म के हैं जो इन दहशतगर्दों को तहफ़ फराहम करते हैं। तो इनसे होशियार और बेदार रहने की ज़रूरत है, और जज्बाती होने की ज़रूरत नहीं है। और उलमा अगर किसी किस्म का बयान दें, मीडिया के ऊपर आएँ, तो इंतहाई ज़िम्मेदारी के साथ गुफ्तगू करें, कोई ऐसी गुफ्तगू ना करें जिसको, या कोई ऐसा वादा ना दें जिसको आप पूरा ना कर सकें, या कोई ऐसा टारगेट ना दें कि बाद में कौम पूछती फिर जना वो क्या हुआ, आपने ये कहा था, आपने वो कहा था। लिहाजा यहाँ उलमा को भी मुहतात गुफ्तगू करने की ज़रूरत है, क्योंकि आज ये मीडिया का दौर है, मीडिया आज़ाद है। हालांकि मैं इस बात में भी इख्तलाफ करता हूँ कि मीडिया आज़ाद है। मीडिया हमारे यहाँ फहाशी फैलाने के लिए आज़ाद है, बेगैरती बेदीनी फैलाने के लिए आज़ाद हैं, मगर ये कि इंसाफ की बात करने के लिए, हक बात करने के लिए, हक चीज़ दिखाने के लिए आज हमारा मीडिया आज़ाद नहीं है। आज भी हमारे मीडिया के ऊपर, जिसका ये दावा है कि मीडिया आज़ाद हैं, इस्तेमार का और इस्लाम दुश्मन क़ुव्वतों का कंट्रोल है, उनकी मर्ज़ी के ख़िलाफ़ ये कोई प्रोग्राम नहीं दे सकते। कितने बड़े इज्तिमाआत आप करते हैं जिसमें वहदत का पैगाम होता है, वहदत की बात होती है, मगर उसको कवरेज नहीं करते हैं। मगर छोटे छोटे वाक़ात जिसमें इस्तेमार का फ़ायदा होता है, इसको इतना बड़ा बना के ये पेश करते हैं, और इसको ये कहते हैं कि मीडिया आज़ाद है। तो मीडिया इस्तेमार के लिए आज़ाद है, इस्तेमार के मफादात के लिए आज़ाद हैं, इस्तेमार के मकासद को आगे बढ़ाने के लिए मीडिया आज़ाद है, मगर इस्लाम के लिए, पाकिस्तान के लिए, वहदत के लिए, मुल्क की बका के लिए हमारा मीडिया आज़ाद नहीं है। बहरहाल जैसी भी मीडिया है, मीडिया तो मीडिया है, उसके ऊपर गुफ्तगू करते हुए इंसान को बहुत ही मोहताद होकर गुफ्तगू करनी चाहिए, अपनी जिम्मेदारियों को महसूस करें, जितना कर सकता है उतनी बात करें। मिल्लत को, मिल्लत के नौजवानों को पैगाम देना चाहते हैं कि वो अपने सफ़ों में इत्तेहाद रखें, मरबूत रहें, दुश्मन की साजिशों से बेदार रहें, क्योंकि ये बेदारी का वक्त है, यानी गफलत का वक्त नहीं कि इंसान जिस तरीके से शुरू में हम गफलत में रहे, मगर आज तो जनाब हर लम्हे इंसान को बेदार रहना चाहिए और बेदारी का अमली सबूत देना चाहिए। और इसी बेदारी के ज़रिए हम अपना तहफ़ुज़ भी कर सकते हैं, अपने बका के लिए कोशिश भी कर सकते हैं, और अगर बेदार नहीं हैं तो फिर नुकसानात के लिए फिर हमें तैयार रहना चाहिए, जो नुकसानात हम अब तक उठा चुके हैं या उठा रहे हैं, और आइंदा भी ये सिलसिला उसी तरीके से जारी रहेगा। मगर इंशाल्लाह वो वक्त दूर नहीं कि खुदा का वादा सच्चा है कि खुदावंद आलम कमज़ोर लोगों को ज़मीन पर हुक्मरानी अता करेगा, और वो वक्त भी हम समझते हैं कि अब करीब आ चुका है, क्योंकि ये आखिरी दौर है, आखिरी ज़माना है। रशिया का ख़त्म होना और अमेरिका का जवाल पज़ीर होना, इस वक्त अमेरिका जवाल पज़ीर है। वो कहता है कि ना मैं बड़ी ताकत हूँ, मगर उसकी ताकत निकल चुकी है, वो अपनी ताकत खो चुकी है अमेरिकी हुकूमत। तो जिस तरीके से इन्होंने मीडिया के गलत इस्तेमाल के ज़रिए दुनिया के ऊपर हुक्मरानी की, मगर इससे मीडिया के आज़ाद होने का कम से कम ये एक फ़ायदा हुआ है कि आज अमेरिका बेनकाब हो गया है, और अमेरिका के हवारी बेनकाब हो चुके हैं, इसराइल रज़ली रुसवा हो चुका है, अब ये शिकस्त खा चुके हैं, और इस शिकस्त को ये तस्लीम नहीं करते हैं, मगर हकीकत में वो इस शिकस्त का एतराफ़ अमली तौर पर कर रहे हैं। जैसे कहते हैं कि हम ईरान के ख़िलाफ़ ये करेंगे, फलां के ख़िलाफ़ ये करेंगे, मगर कर ना सकना इस बात की दलील है कि वो अब इस नतीजे पर पहुंच चुके हैं कि जिस तरीके से हमने दुनिया को बेवकूफ़ बनाया था, अब वो दुनिया बेवकूफ़ नहीं रही, और जो लोग बेवकूफ़ हैं, जो गधे हैं, खर हैं, वो आज भी उनके साथ उनके एजेंडे पे काम कर रहे हैं, मगर वो बहुत जल्द समल जाएंगे, और जब बहुत जल्द उन्हें महसूस हो जाएगा कि वो क्या कर रहे थे और क्या किया है। وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ, ये तो जालिम जुल्म करने वाले अपने जब अंजाम को पहुंचेंगे तब उन्हें एहसास होगा कि ना उन्होंने क्या खोया और क्या पाया है। हमें इज्तिमाई तौर पर कोई फैसला करना चाहिए, इज्तिमाई तौर पर हमें आगे आना चाहिए। जाहिर है ये मुल्क हमारा मुल्क है, हमारा वतन है, हमारी पहचान है, हमारी शिनाख्त है, हम इसी मुल्क के हवाले से पहचाने जाते हैं, और आपको कोई और मुल्क पनाह भी नहीं देगा। कोई मुसीबत आती है तो आपको इसी मुल्क में ही अपनी ज़िंदगी बसर करनी है, लिहाजा उस सिलसिले में हमें अपनी ज़िम्मेदारियां पूरी करनी चाहिए, मगर इज्तिमाई तौर पर बहसियत कौम करने की ज़रूरत है। वरना ये मजलिस वहदत मुस्लिमीन के प्लेटफार्म से इस किस्म के कई एक प्रोग्राम हुए हैं दिफा पाकिस्तान के हवाले से कि जनाब पाकिस्तान बनाया था, पाकिस्तान बचाएंगे, ये एक नारा उन्होंने लगाया, और इस्लामाबाद में कई एक प्रोग्राम हुए, पार्लियामेंट हाउस तक भी गए, और ये तो हुकूमत भी जानती है कि ना अगर मुहब वतन अगर कोई है तो आप ही हैं, और आप ही मुखलिस हैं वतन के साथ और इस्लाम के साथ, पाकिस्तान के साथ। ये जो लोग कहते हैं ना दिफाए वतन के हवाले से जो कॉन्फ्रेंसेस कर रहे हैं, उनको पता है कि ना अब यही कॉन्फ्रेंस करने वाले लोग, इस कॉन्फ्रेंस में शिरकत करने वाले लोग ही हैं जिन्होंने पाकिस्तानी अफवाज को कत्ल किया है, जिन्होंने रेंजर्स को शहीद किया है, जिन्होंने एफसी को शहीद किया है, जिन्होंने पुलिस को शहीद किया है, जिन्होंने सदर पे हमले किए हैं, जिन्होंने वजीर आजम पे हमला किया है, जिन्होंने जीएचक्यू को माफ़ नहीं किया है ना, कोई मस्जिद, कोई मदरसा, कोई अदारा, कोई कॉलेज, कोई स्कूल इनसे महफूज नहीं रहा है, तो ये किस मुंह से दिफाए पाकिस्तान कॉन्फ्रेंस करते हैं? वही लोग हैं जिन्होंने पाकिस्तान को गैर मुस्तहकम किया है, जिन्होंने पाकिस्तान को दुनिया में बदनाम किया है। तो जब इस किस्म के लोग जिन्होंने मुल्क को बदनाम किया है, नुकसान पहुंचाया है, वो अगर करते हैं तो फिर हमें तो उससे बढ़ के करना चाहिए, इसलिए कि हम वाकई मुहब वतन है और हम ही पाकिस्तान बनाने वाले हैं और हम ही पाकिस्तान को बचा सकते हैं। आज पाकिस्तान की हसास सरहदों की हिफाजत कौन लोग कर रहे हैं? वहाँ भी मोमिनीन बैठे हैं, वही लोग आपके पाकिस्तान की हिफाजत कर रहे हैं, पाकिस्तान को बचाए हुए हैं, मगर ये तो हमारे हुक्मरानों और सियासतदानों की बदबख्ती है और जनाब बदनीयती है कि वो अच्छे बुरे की तमीज़ नहीं करते हैं, अच्छे को अच्छा नहीं कहते हैं, बुरे को बुरा नहीं कहते हैं, बल्कि इनके यहाँ अच्छे बुरे की तमीज़ ही नहीं है कि कौन अच्छा है कौन बुरा है, जबकि दुनिया जानती है कि जो लोग बुरे हैं वो बुरे हैं, जिनकी शिनाख्त और पहचान ही दहशतगर्दी हैं। अगर उनको और आपको एक ही कैटेगरी में खड़ा करके देखें तो ये जुल्म है, ज़्यादती है, नाइंसाफ़ी है। हुकूमत को भी चाहिए कि वो अच्छे बुरे की तमीज़ करें, मुहब्बे वतन और मुल्क दुश्मन अनासिर में तमीज़ करें। तो इस तरीके से करेंगे तो इंशाल्लाह हम बिल्कुल हाजिर हैं। अगर हम हुकूमत के साथ मिलकर भी किसी किस्म के प्रोग्राम की करने की ज़रूरत महसूस करते हैं तो हम उसमें भी इंशाल्लाह पीछे नहीं होंगे। मुल्क हमारा वतन है, हमारी शिनाख्त है, पहचान है, इसके लिए इंशाल्लाह हम हर किस्म के इकदाम के लिए तैयार हैं। ये लोग अगर मुल्क की सलामती के लिए, उसकी बका के लिए अमली तौर पर इकदाम करते, कोशिश करते तो आज मुल्क का ये हाल ना होता, मगर उसके बावजूद हमारे कहने का मकसद ये है कि फिर भी अगर उन्हें एहसास हुआ है या अगर एहसास हो, कोई अच्छा काम करने का इरादा हो मुल्क की बका और सलामती के लिए, तो फिर जाहिर है हमारी शरई और अखलाकी जिम्मेदारी है कि हम उनका साथ दें और हम साथ देंगे, बशर्ते कि जनाब खुद हमारे हुक्मरान और सियासतदान भी मुल्क के साथ मुखलिस और वफादार हों। तो बहरहाल हमारी ख्वातीन की जिम्मेदारी हैं, जब ख्वातीन कहती हैं कि ना वो फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा या जनाब ज़ैनब के फॉलोअर्स हैं, तो उनकी जिम्मेदारी है कि फ़कत ज़बानी हद तक फॉलोवर न रहें बल्कि अमली तौर पर उस किरदार और अमल का मुजाहिरा होना चाहिए जो उन ख़वातीन की जानिब से जो चीज़ सामने आई है। खुद हज़रत फ़ातिमा ज़हरा ज़ाहिर है उनकी पूरी हयात मशअले हिदायत हैं, नमूने अमल हैं तमाम आलमीन की ख़वातीन के लिए। तो उस सीरत को अपनाने की ज़रूरत है। जनाब ज़ैनब सलामुल्लाह अलैहा ने करबला के वाक़े के बाद जो किरदार अदा किया है, आज अगर करबला हमारे सामने है, करबला के वाक़ात हमारे सामने हैं, तो ये हज़रत ज़ैनब सलामुल्लाह अलैहा की क़ुरबानियों का और उन ज़हमतों का नतीजा है जिसकी बुनियाद पर आज इस्लाम और तशय्यो हम तक पहुंचा। हकीकी इस्लाम का तारुफ उस हवाले से हुआ है। तो ख्वातीन को जो एक किरदार अदा करना चाहिए अपने औलाद की तरबियत के हवाले से, माशरे की तरबियत के हवाले से, एक बेहतर माशरे की वजूद में लाने के लिए, तो ख्वातीन को आगे आना चाहिए। और बजाय इसके कि गैर अखलाकी और गैर मजहबी प्रोग्राम को देखें, उन्हें चाहिए कि दीनी प्रोग्रामों पर ज़्यादा तवज्जो दें और दीनी कुतुब पर ज़्यादा तवज्जो दें, कुतुब का मुतालिया करें। आइम्मा अलैहिस्सलाम और हज़रत फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा, हज़रत ज़ैनब उम्मे कुलसूम सलामुल्लाह अलैहिमा के सीरत के हवाले से जो कुतुब हैं, उन कुतुब का मुतालिया करें। और भी इस्लाम के अंदर ख़वातीन हैं जिनका एक मकाम है, मर्तबा है, एहतराम है, उनकी ज़िंदगी का मुतालिया करके एक अपने अंदर ऐसी तब्दीली लाएं कि एक बेहतर मुआशरा वो बाद में तरतीब दे सकें। बहरहाल अगर शिया स्कूल हैं और शिया बच्चे हैं तो वो किस बात के शिया हैं कि जनाब शिया मकतब फ़िक्र को या आइम्मा अलैहिस्सलाम की सीरत को, उनकी तालीमात को नज़रअंदाज करके ऐसा निसाब लाएं सामने जिससे इनकी ना अखलाकी तरबियत हो सके और ना आगे फिक्री तरबियत हो सके। लिहाजा उसके लिए हमारे स्कूल्स के जिम्मेदारान को चाहिए कि वो अपनी शरई जिम्मेदारी को महसूस करें, बहैसियत मुसलमान, बहैसियत शिया, जो उनकी एक जिम्मेदारी बनती है कि ना जब आपने स्कूल खोला है तो वहाँ पर तरबियत के सारे इंतज़ाम होने चाहिए। एक बच्चे की दीनी हवाले से भी तरबियत हो, अखलाकी हवाले से भी तरबियत हो और इल्मी हवाले से भी उसको जिस सतह पर जाना चाहिए। ये कोई ज़रूरी नहीं कि ना बाबा आगा खान के निसाब को ही पढ़ाएंगे तो वो तरक्की करेगा वरना नहीं करेगा, क्योंकि आपके हबीब पब्लिक स्कूल जहाँ पर अब तक ये निज़ाम नहीं चल रहा था, मगर उसी में सारे जितने आपके सियासतदान हैं, जितने आपके वज़रा हैं, जितने आपके सफरा हैं, जितने पढ़े लिखे लोग हैं, वो सब हबीब पब्लिक स्कूल से निकले हुए लोग हैं कराची में तकरीबन। और उसके अलावा हुसैनी स्कूल जो यहाँ पर सरकारी स्कूल था, यहाँ भी काफ़ी लोग पढ़ के अच्छे अच्छे ओहदों पर आज भी हैं मौजूद। तो तरबियत के लिए ज़रूरी है कि इंसान का एक फिक्र जो है वो वाज़े होने चाहिए कि किन खतूत पर बच्चों की तरबियत करनी है और करनी चाहिए। मजलिस वहदत मुस्लिमीन जो कुछ कर रही है, बहरहाल ये एक उम्मीद की किरण है, इन्हें एक बेदारी उन्होंने पैदा की है कौम के अंदर और पूरे मुल्क में उन्होंने एक सिस्टम कायम किया है और उस सिस्टम के तहत काम हो रहा है। बहरहाल वो इस किस्म के प्रोग्राम भी तरतीब दे रहे हैं, जैसे खुद नौजवानों का एक शोबा उन्होंने कायम किया हुआ है और पूरे पाकिस्तान में इसके ऊपर काम हो रहा है। जाहिर है वक्त लगेगा क्योंकि एक काफ़ी गेप आया है शहीद के ज़माने से अब तक का जो अरसा है, इसमें काफ़ी गेप आया है नौजवानों की तरबियत के हवाले से, उनके साथ बैठने के हवाले से, उनको बताने के हवाले से, उनको कुछ सिखाने के हवाले से, जो गेप आया है बहुत बड़ा गेप है ये। और उसी गेप का नतीजा है ये जो कुछ हम देख रहे हैं, जो बेराह रवि है। मगर एक उम्मीद है इंशाल्लाह सिलसिला शुरू होगा, अब मदारिस को भी मुनज़्ज़म करने की एक एक कोशिश हो रही है। जामियतुल मुस्तफ़ा अल आलमी जो हमारा मरकज़ है कुम में, उन की तरफ से तमाम पाकिस्तान के मदारिस को उसके अंडर लिया जा रहा है, तो उसमें तरबियत के लिए वहाँ से भी अफराद आएंगे और यहाँ से भी काफ़ी लोगों को ले जाया जा रहा है। अब तक काफ़ी लोग जा चुके हैं, आ रहे हैं, पढ़े लिखे लोग जाते हैं। बहरहाल हम यही दुआ कर सकते हैं कि खुदावंद आलम मुसलमानों को आपस में इत्तेफाक़ और इत्तेहाद की तौफीक नायत फरमाएँ, मुसलमानों को अपने दीनी मफादात को समझने और उसके बका और तहफ़ के लिए काम करने की अल्लाह तौफीक नायत फरमाएँ। जहाँ जहाँ भी इस्लाम दुश्मन क़ुव्वतें मसरूफ़ अमल हैं इस्लाम के ख़िलाफ़, मुसलमानों के ख़िलाफ़, खुदावंद आलम उनकी साजिशों को, उनके मकर को नाकाम बनाएँ और उनके ऊपर अपना कहर अज़ाब नाजिल करें। और जिस तरीके से आज दुनिया को इंतज़ार है उस वली बरहक का जो दुनिया में तशरीफ़ लाएँ और दुनिया में अदल व इंसाफ़ का दौर दौरा यहाँ पर कायम करें, अदल व इंसाफ़ कायम करें, एक ही घाट के ऊपर शेर और बकरी पानी पिए, ऐसे दौर के लिए आज दुनिया मुंतज़र हैं। हम अल्लाह की बारगाह में दुआ करते हैं कि खुदावंद आलम उस हुज्जत के हुज्जत बरहक का जल्द ज़ुहूर फरमाएँ और हम सबको उनके आह्वानों अंसार के हैसियत से उनकी खिदमत करने की, उनके हमरिकाब होने की तौफीक अनायत फरमाएँ।